नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याङ्क तथा वित्तीय संस्थाले असल कर्जामा 1% मात्र नोक्सानी व्यवस्था गर्नुपर्ने, प्राथमिक पूँजीको 20% विदेशी मुद्रा आफूसँग राखेर विदेशमा लगानी गर्न पाउने लगायतका व्यवस्था गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ब्याङ्क तथा वित्तीय संस्थाको नाफा बढ़ने र विद्युतीय सवारी खरिदलाई निरुत्साहित गर्ने देखिएको सरकारवालाले बताएका छन्। व्यक्तिगत सवारी साधन नेपाल राष्ट्र ब्याङ्कले सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्यको अनुपातको सीमालाई 60% कायम गरेको छ। यसअघि विद्युतीय गाड़ीको मूल्य अनुपात सीमा 80% रहेको थियो। आज हामी राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, यसले समग्र वित्तीय क्षेत्रमा पार्ने प्रभाव, मुलुकको अहिलेको वित्तीय क्षेत्रको अवस्था लगायतका विषयमा नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गवर्नर डाक्टर बमबहादुर मिश्रसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा। अब राष्ट्र ब्याङ्कले केही दिन अघि सार्वजनिक गरेको यो अर्धवार्षिक समीक्षा, चालू यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अहिले आइरहेको छ र यसका विभिन्न विषयमा टिप्पणीहरू भइरहेका छन्। विशेष गरी ब्याङ्किङ क्षेत्र अलिकति उत्साहित भएको जस्तो देखिएको छ। सँगै अब विद्युतीय गाडीहरू ल्याएर बिक्री गर्ने कम्पनीहरू चाहिँ अलिकति निरुत्साहित भएका हुन् कि उनीहरूले पनि यो भएन, अलिकति राष्ट्र ब्याङ्कले सच्याउनु पर्यो नीति भनेर आवाज पनि आइरहेको छ। पछिल्लो अर्धवार्षिक समीक्षालाई कसरी हेर्न सकिन्छ?
धन्यवाद। यो समसामयिक विषय हो, इस्यु हो, छलफलको कुराहरू भइरहेका छन्। यो दोस्रो त्रैमासिक अथवा अर्धवार्षिक समीक्षा हामीले गर्दै गर्दाखेरि केही मात्रामा छलफल अगाडि बढाइएको छ। यसमा चाहिँ मौद्रिक नीतिको परिवर्तन भएको छैन। यहाँलाई मैले अनुरोध गर्न चाहे कि हामीले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई 5%, ब्याज दर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई 3% र ब्याज दर करिडोर अन्तर्गतको माथिल्लो सीमामा रहेको ब्याङ्क दरलाई 6.5% यथावत राखिएको छ, चलाइएको छैन। यसै गरी अनिवार्य नगद मोलदात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ भनेर खास मोनिटरी पोलिसीको क्रक्स चाहिँ कुनै परिवर्तन गरिएको छैन। अब रह्यो केही मात्रामा हामीले नियामकीय निर्णयहरूमा थोरै परिवर्तन गरेका छौँ। अब यहाँले सुरुमै बताउनु भयो कि असल कर्जामा राखिने 1.1% जुन लोन लोस प्रोभिजन छ त्यो प्रोभिजनलाई चाहिँ हामीले चाहिँ 1% झारेका छौँ कर्जा नोक्सानी व्यवस्थालाई। अब त्यसै गरिकन यहाँले भन्नुभयो खास गरिकन विद्युतीय गाडीमा चाहिँ केही इस्युहरू उठेका छन् भनेर कुरा गर्नुभयो। अब यहाँ मैले कहाँबाट सुरु गर्नु, यो लोन लोस प्रोभिजनबाट सुरु गरौँ कि गाडी सम्बन्धी कुरा गर्यौँ कि? अब म यहाँलाई नै सोधेर अगाडि भन्न चाहन्छु।
अब यसलाई जति पनि अहिले बजारमा कुराहरू आएका छन् यसलाई सम्बोधन गर्ने गरी
चाहदा मात्रै बुँदाहरूमा परिवर्तन गरेको छ। खास गरिकन कस्तो हो भनेदेखि ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग प्रशस्त मात्रामा कर्जा लगानी गर्न सक्ने रकम छ खर्ब छ, 5 खर्ब छ भन्दै यहाँ हामीहरूले भन्दै गर्दाखेरि ब्याङ्क तथा वित्तीय संस्थाहरूको पुँजी पर्याप्तताको कारणबाट उहाँले लगानी गर्नमा केही कठिनाइ उत्पन्न भएको कुरालाई मध्यनजर गर्दै हामीले के गरेका छौँ भनेदेखि 1.1% कर्जा नोक्सानी व्यवस्थालाई 1% झारेका छौँ। जसबाट के हुन जान्छ, कस्तो असर पर्न जान्छ भनेदेखि हामी कहाँ 4.5 अरबको प्रफिट रिलिज हुन जान्छ र त्यसको चाहिँ हामी 9 गुणादेखि 10 गुणासम्म भनौँ न 45 अरबसम्म कर्जा प्रवाह गर्न सक्ने क्षमता बढ्छ। यसबाट हामीले अहिले 12.5% कर्जा प्राइभेट सेक्टर क्रेडिट बढ्छ भनेर जुन फ्लक्चुएट गरेका थियौँ र त्यति उनीहरूलाई हम्मे परिसकेको अवस्थामा यसले कर्जा बढाउने क्षमतामा वृद्धि गर्छ र त्यो सहयोग पुग्ने एउटा बुँदा हो। दोस्रो बुँदा चाहिँ अब यो व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य लोन टु भ्यालु रेसियो चाहिँ 60% कायम गरेको छ भन्दा भन्दाखेरि यसका दुईतिर अब हामी यसको पाटोहरू हामीले हेर्नुपर्ने हुन्छ। हामीहरूले सुरुमा 80%सम्म विद्युतीय सहरी साधनलाई लोन टु भ्यालु राखिदिएका थियौँ। यसको मतलब 20 रुपियाँ आफूले राख्ने 100 रुपियाँको गाडी हो भने 80 रुपियाँ चाहिँ कर्जा दिन सक्ने क्षमता थियो र यसको अर्को आइसी भन्छ यो इन्टरनल कम्बसन डिजेल र पेट्रोलबाट चल्ने यातायातका साधनमा चाहिँ नै 50% थियो। त्यसो गर्दाखेरि चाहिँ नि लेभल प्लेइङ फिल्ड पनि कसैलाई चाहिँ 20 रुपियाँ दिने बित्तिकै गाडी किन्न पाइने, कसैलाई चाहिँ नै पचासले त आफूले हात गोलीबाट निकाल्नु पर्ने गर्दाखेरि यो लेभल प्लेन फिल्ड भएन, बराबरी लेभलमा खेल्न पाइन भन्ने कुरा एउटा मुद्दा हो भनेदेखि नेपाल सरकारले विद्युतीय सहरी साधनलाई प्रशस्त मात्रामा भन्सारमा छुट दिएको छ, जबकि हाम्रो यो पेट्रोल डिजेलबाट चल्ने गाडीहरूमा यो किसिमको छुट नभएको कारणले गर्दाखेरि दुवैतर्फ बोथ साइड चाहिँ एकातिर लुन्टु भेलमा पनि अर्कोतिर चाहिँ यो कस्टमर्समा पनि फरक पर्नु चाहेको हुनाले यो केही मात्रामा लेभल प्लेइङ फिल्ड फरक पार्नुपर्छ भन्ने कुरा हो। यसै गरी यथेष्ट मात्रामा विद्युतीय सहयोग साधनहरू आयात हुँदै गर्दाखेरि नेपाल सरकार हामीले त हामी कस्टम बेस्ड इकोनोमी पनि हौ, केही मात्रामा हामीले त्यो पनि विचार गर्नुपर्ने हुन्छ भन्दाखेरि यो फरकलाई चाहिँ एडजस्ट गर्नको लागि समायोजन गर्नको लागि यो मुद्दा राखिएको हो।
त्यसो भए अब नेपाल राष्ट्र ब्याङ्कको नीति चाहिँ यो विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने होइन कि दोहोरो सुविधा चाहिँ किन दिने भन्ने हिसाबमा राष्ट्र ब्याङ्कले त्यो नीति लियो होइन?
दोहोरो सुविधा भन्दा पनि अलिकति लेभल प्लेइङ फिल्ड पनि दिउँ दुवैलाई, फसिल फ्युल बालेर कुद्ने गाडीहरूलाई पनि, र यसै गरिकन अर्को इभीहरूको हकमा पनि नेपाल सरकारले कस्टम्सबाट छुट दिँदै गर्दाखेरि त्यसमा केही मात्रामा एकरो फरक नपर्न जाओस् भन्ने हिसाबले हो, र केही यो राजस्वको पनि केही यसमा देखिन्छ।
त्यसो भए अब जुन समीक्षा अवधिमा मुलुकको वित्तीय क्षेत्र चाहिँ कुन अवस्थामा अगाडि बढेको देखाउँछ?
यो समीक्षा अवधिमा मुलुकको वित्तीय क्षेत्रमा हामीले कम्पेरिजन गर्नुपर्ने हुन्छ, जहिले पनि तुलनात्मक रूपमा यो किसिमको दस्तावेजहरू तयार गर्ने गर्छौँ। तुलनात्मक रूपमा पोहोरको भन्दा केही मात्रामा हाम्रो कर्जाको हिसाबले हामीले अहिले खास गरिकन यो इकोनोमिक ग्रोथलाई टार्गेट गर्दा कुरा गरिरहेका हुन्छौँ प्राय जसो, यही हिसाबले कर्जाको ग्रोथमा केही आशावादी हुने ठाउँ देखिएको छ, र पोहोर चाहिँ हाम्रो नेगेटिभ ग्रोथ भइरहेको आयात र निर्यातको जुन दर थियो त्यो चाहिँ अहिले हाम्रो पोजिटिभमा गएको स्थितिबाट हामीहरू आयातमुखी अर्थतन्त्र भएको हिसाबले हामी केही मात्रामा चलायमान हो, केही मात्रामा चलायमानतिर गइरहेका छौँ भन्ने कुरा हामी यसमा भन्न सक्छौँ प्रेमजी।
हजुर, अब यो समीक्षा अवधिमा ब्याङ्कहरूको प्राथमिक पुँजीको 20% विदेशी मुद्रा आफूसँग राखेर विदेशमा लगानी गर्न पाउने व्यवस्था पनि छ, यसअघि 15% यो व्यवस्था थियो, यसले चाहिँ कस्तो प्रभाव पार्ने अनुमान गरेको छ राष्ट्र ब्याङ्कले?
आफूसँग राखेर अलिकति म स्टेटमेन्ट क्लियर गरौँ है यहाँलाई। यो एनडिए भनेको यो नन डिलिभरेबल फोरवर्ड भन्ने हुन्छ, यो चाहिँ ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो प्रोप्राइटरी एसेटको कोर क्यापिटल भन्ने एउटा पुँजी पुँजीको एउटा स्वरूप हुन्छ, त्यो कोर क्यापिटलबाट उहाँहरूले पोजिटिभ भए पनि नेगेटिभ भए पनि दुवैतर्फ 30% जान सक्ने व्यवस्था पहिला थियो। त्यसपछि हामीसँग हामीले चाहिँ नेपालमा विदेशी मुद्राको केही कमजोर अवस्था बाह्य क्षेत्रमा अलिकति अप्ठ्यारो परेको हुनाले त्यसलाई हामीले 15% झरेका थियौँ, र अहिले हाम्रो विदेशी मुद्राको अवस्था सहज भएको स्थितिबाट त्यो कारणबाट हामीले ब्याङ्क वित्तीय संस्थाहरूलाई उहाँहरूले लगानी गर्न सक्ने क्षमता चाहिँ 15% कोर क्यापिटल बनाएका छौँ। यसबाट के हुन जान्छ भने ब्याङ्क वित्तीय संस्थाहरूले आफूसँग भएको विदेशी मुद्रालाई उपयोग गरिकन केही कमाउन सक्ने स्थिति रहन्छ प्रेमजी, प्रोफिटेबिलिटीमा अलिक पोजिटिभ इम्प्याक्ट पर्न जान्छ।
भनेपछि ब्याङ्कहरूले विदेशमा पनि लगानी गर्न पाउनेछन् र यो अवस्था अलिकति बढ्ने अनुमान राष्ट्र ब्याङ्कको हो?
यो केही टेक्निकल टर्मिनोलोजी हो, विदेशमा लगानी गर्न पाउने भन्दा पनि भविष्यमा डिलिभर गर्नु नपर्ने गरी र केही आमदानी गर्न सक्ने गरी भारतीय मुद्रा र युएसडी खास गरिकन अमेरिकी डलर बीचमा एउटा नन डेलिभरेबल फरवर्ड गरिन्छ, त्यो फरवर्डबाट ब्याङ्क वित्तीय संस्थाले केही आमदानी गर्न सक्छन्। अब यसलाई साधारण भाषामा बुझ्दाखेरि आफूसँग भएको विदेशी मुद्रा सडक ल्याएर नेपाल राष्ट्र ब्याङ्कमा बिक्री गर्नुको साटो आफैले त्यसबाट केही आर्जन गर्न सक्ने 15% कोर क्यापिटलको सीमालाई वृद्धि गरी 20% बनाइएबाट ब्याङ्क वित्तीय संस्थाको यो प्रफिटेबिलिटीमा प्रफिटमा नाफामा केही बढोत्तरी हुने गरिकनको यो
हजुर। अब अहिलेको सन्दर्भमा ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग लगानी योग्य रकम पनि छ, कर्जाकै ब्याज दर एकल अङ्कमा झरेको छ, सस्तो ब्याज र तरलता चाहिँ बजारका लागि अनुकूल पनि मानिन्छ, अब यो अवस्थामा पनि जुन खालको लगानी जसरी हुनुपर्ने थियो त्यो हुन नसकिरहेको अवस्था छ, यसको प्रमुख मुख्य कारण चाहिँ के होला?
यो नै अहिलेको महत्त्वपूर्ण कुरा रहेको छ। मैले अघि यहाँ सुरुमा थोरै कुरा पनि उठाएँ कि हामीसँग ब्याज दर एकल अङ्कमा छ, यसै गरी 3% जतिको बिन्दुले त हाम्रो यो कर्जाको ब्याज दर एभरेज कर्जाको ब्याज नै घटिसकेको अवस्था छ, अब डिपोजिट यसै गरी घटिरहेको छ ब्याज दर, यो स्थितिमा किन चाहिँ लगानी हुन सकेन भन्ने कुरा नै अहिलेको महत्त्वपूर्ण छ। तिन चारवटा मुद्दा मैले उल्लेख गर्न चाहन्छु प्रविजी, कि हामी कहाँ अहिले एग्रिगेट डिमान्ड चाहिँ माग समग्र मागमा केही मात्रामा बढोत्तरी भएको अवस्था छ, जस्तै जुन पनि वस्तु तथा सेवाको कन्जम्सन उपभोग भइरहेको थियो त्यो बेला केही कमी आइरहेको छ। अब यहाँले तथ्याङ्क कार्यालयबाट निकालेको जुन तथ्याङ्क नेपाली स्ट्याटिस्टिक्स अफिसले निकाल्छ नि राष्ट्रिय तथ्याङ्क कार्यालयले, त्यो निकाल्दा हेर्दै गर्दा पनि हाम्रो उत्पादन पूर्व चाहिँ निर्माणको जुन यो इन्क्रिमेन्ट चाहिँ नेगेटिभ मात्रामा गर्छ, मतलब घट्दो अवस्था छ, र ठुल्ठुला किसिमका विकासका आयोजनाहरू सञ्चालन हुन नसक्नु र केही मात्रामा मानिसको सङ्ख्या पनि बाहिर गएको, हामीले यहाँ तथ्याङ्कमा उल्लेख गरेका छौँ कि विगत 78, 79, 80, 81 अनि 26 लाख मानिसहरूको बाहिर गएको भन्ने तथ्याङ्क देखाउँछ। यसै गरी इन्डियामा गएर अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या यसले देखाउँदैन। यो हुँदै गर्दा केही मात्रामा मानिसहरूको सङ्ख्या पनि कम्ती भएको र समग्र मागमा कम हुँदै गर्दाखेरि मानिसहरूले चाहिँ जुन उत्पादनको साधनको उपयोग नभएको कारणबाट आयात र यो उत्पादनमा केही कमजोर देखिएको छ। अब यसमा चाहिँ थप लगानी गरौँ कि नगरौँ भन्ने विषयमा लगानीकर्ताहरू व्यवसायीहरू चाहिँ अलिक पर्खर हेरेको स्थितिमा रहेको कारणबाट अलिक यो अघि यहाँले भन्नुभयो कि कर्जा चाहिँ वृद्धि भएको देखिँदैन, र त्यसैलाई सम्बोधन गर्नको लागि त केही समस्या परेको छ भन्दा हामीले यी एकैका व्यवस्थाहरू गरेका हौँ। प्रमुखजी
हजुर, रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपालको पछिल्लो वित्तीय क्षेत्रको अवस्था, नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा लगायतका विषयमा नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गवर्नर डाक्टर बमबहादुर मिश्रसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, पछिल्लो समय नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखिएको छ सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन एफएटीएफले चाहिँ यसलाई केही दिन अघि यो सार्वजनिक गर्दै नेपाललाई पुनः ग्रे लिस्टमा राखेको। अब यसको प्रभाव चाहिँ दीर्घकालीन सम्म पर्ने भनेर औँल्याइएको छ, तथापि 2 वर्षका लागि हो। नेपालले यसमा केही गृह कार्य गर्यो भने, केही सूचकांकहरूमा गृह कार्य गर्यो भने यसबाट बाहिर निस्कन सक्छ भन्ने छ, र सरकारले पनि यो किसिमको तयारी गरेको छ। यसको प्रभाव चाहिँ समग्र वित्तीय क्षेत्रमा कस्तो पर्ला?
धन्यवाद। यो अहिलेको जन्तबन्धु विषय हो। हामीहरूले नेपालले 2002 हामीहरूले यो एपिजीको सदस्य लिइसकेपछि हामीसँग 3 पटक हाम्रो यो म्युचुअल इभ्यालुएसन भन्छ, हाम्रो भनौँ हाम्रो परीक्षण भएको छ। यो परीक्षणको क्रममा हामीले अहिले 2023, 2005, 2010 र 2023 हाम्रो यो सम्परीक्षण मूल्याङ्कन इभ्यालुएसन भएपछि यो 2023 परीक्षणबाट हामीहरू अहिले ग्रे लिस्टमा गएको अवस्था हो। सामान्यतयलाई ग्रे लिस्ट कमन जनरल भाषामा भन्ने गरिन्छ, र पनि हामी अब्जर्भेसनमा बसेका हौँ। यो चाहिँ नि 2 किसिमबाट यसको मूल्याङ्कन गरिन्छ प्रेमीजी। कानुनी संरचना भए नभएको विषयमा हेरिन्छ भने, अब त्यसको प्रभावकारिता इफेक्टिभनेस कस्तो छ भन्ने कुरामा हेरिन्छ। सुरु सुरुमा 2010, 2014, 2014 कस्तो थियो भनेदेखि कानुन संरचना छ कि छैन भन्ने विषयले मात्र ग्रे लिस्टमा पर्ने अथवा नपर्ने अथवा कालो सूचीमा जाने भन्ने अवस्था रहन्थ्यो भने, त्यसको मूल्याङ्कन पद्धति नै परिवर्तन गरिकन अहिले चाहिँ संरचना छ, यदि छ भने पनि त्यसको प्रभावकारिता कस्तो छ भन्ने कुरालाई आधार मानिकन अहिले यो ग्रे लिस्टमा हामी पर्न गएका हौँ। र हामीसँग प्रशस्त मात्रामा कानुन संरचना हुँदै गर्दा पनि हामी अहिले चाहिँ प्रभावकारिताको कारणबाट अहिले ग्रे लिस्टमा परेका हौँ। र यसबाट चाहिँ पर्न सक्ने प्रभावको हकमा चाहिँ केही मात्रामा हाम्रो इन्टरनेसनल ट्रेड, अन्तर्राष्ट्रिय रूपमा हामीले व्यापार गर्दै गर्दा हामीहरू आयात निर्यात गर्ने काम गर्छौँ, एलसीहरू खोल्ने काम गर्छौँ, यसो गर्दै गर्दा अन्तर्राष्ट्रिय रूपमा जुन व्यापार सञ्चालन गर्ने क्रममा नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई बाहिरका ब्याङ्क वित्तीय संस्थाहरूले केही मात्रामा तपाईँहरू त ग्रिल्समा परेको के कसो छ भन्ने कुरा राखेर गर्दा एलसीको कस्टमा चाहिँ केही वृद्धि हुन सक्दैन। प्रतिपत्र भनिन्छ नि आयात गर्दाखेरि खोल्ने, त्यो प्रतिपत्रमा केही फरक पर्न जाने देखिन्छ। यद्यपि यो अब्जर्भेसनको पिरियड मात्र हो, यसलाई चाहिँ अप्ठ्यारो धेरै अप्ठ्यारो पर्न सक्ने अवस्था होइन, र हामीले यहाँ कसरी निस्किन सकिन्छ त भन्ने कुरो पनि उहाँहरूले प्रष्ट रूपमा लेखिदिनु भएको छ, र म एक दुई कुरा यहाँ राख्न चाहन्छु।
हुन्छ त, हुन्छ, अवश्य।
हामीले यो सम्पत्ति शुद्धिकरणमा कसरी जान सक्छौँ उहाँहरूले भनिदिनु भएको छ, यो टेक्निकल्ली यो यसो गर्नुहोस् अनि त्यहाँ के निस्किन सक्छ भने, यसमा हामीले म यहाँ जनतालाई जानकारी गराउन के चाहन्छु भने, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विभिन्न वित्तीय र गैर वित्तीय क्षेत्रको जोखिम मूल्याङ्कन गर्ने कस्तो किसिमको जोखिम छ, यहाँ दुई किसिमको दुईवटा क्षेत्र छ, एउटा वित्तीय छ अर्को गैर वित्तीय क्षेत्रको जोखिम मूल्याङ्कन गर्ने हुन्छ। एउटा नेपाल राष्ट्र ब्याङ्कले गर्न सक्ने क्षेत्रभित्र पर्छ भने एउटा नेपाल सरकारका विभिन्न निकायले गर्न सक्ने गर्नेमा पर्छ। यसको जोखिम मूल्याङ्कन गर्ने र उक्त मूल्याङ्कनको विश्लेषण सम्बद्ध निकायहरूलाई उपलब्ध गराउने हामीले एउटा चाहिँ रिस्क एसेसमेन्ट गर्नुपर्छ, तपाईँ कस्तो छ, तपाईँको शरीर कस्तो छ भनेर चाहिँ चेक गर्नुपर्ने भन्ने एउटा बुझ्दा छ भने नेपाल राष्ट्र ब्याङ्कको सम्पत्ति शुद्धिकरण सुपरिवेक्षण महाशाखा भन्छ, हामी कहाँ एउटा खास गरिकन सम्पत्ति शुद्धिकरण नै हेर्ने एउटा महाशाखा छ, त्यसलाई स्ट्रेन्थन गर्ने दरिलो पार्ने र सबै ब्याङ्क वित्तीय संस्थाहरू साथै सहकारी पनि भन्ने उल्लेख गरिएको छ, सहकारीलाई पनि जोखिममा आधारित कस्तो जोखिम छ त भन्ने कुरा हेरेर हामीले यसलाई सुपरिभिजन गर्नुपर्ने देखिन्छ। यसै गरी अर्को महत्त्वपूर्ण कुरा के छ भने क्यासिनो र बहुमूल्य धातु व्यवसायी घर जग्गा व्यवसायीहरूको पनि सुपरिभिजन गर्नुपर्छ। अहिले तत्कालमा हाम्रो कसिनोको बहुमूल्य धातु सुन चाँदीको र घर जग्गाको हाम्रो धेरै इन्स्टिट्युसनलाइज नभइसकेको हुनाले गर्दाखेरि घर जग्गा त धेरै कमै छ, बहुमूल्य धातु पनि हामी गयो भने सुन किन्नु पर्यो भनेदेखि ल क्यासै दिनुहोस् आदि इत्यादि भन्ने कुरा हुन्छ, र त्यसको रिपोर्टिङ जस्ता कुराहरू छन् यसलाई पनि सुपरिभिजन प्रणालीमा आबद्ध गर्ने र कसरी कारोबार भइरहेछ भन्ने कुरा डिजिटाइज किसिमबाट कारोबार गर्ने र कारोबारको त्यो ट्रान्सपरेन्सी प्रष्ट रूपमा देख्ने गरी राख्नुपर्ने भन्ने कुरा छ। यसै गरी अनाधिकृत रूपमा भएको रेमिटेन्स र हुन्डी कार्यलाई हामीले एकदम चेक ब्लक गर्नुपर्ने हुन्छ, यसरी पहिचान गर्नुपर्ने हुन्छ र पहिचानपछि यसमा हामीले कारवाही गर्नुपर्ने हुन्छ भन्ने कुरा छ, अभियोजनका कुराहरू छन्। अनि यी सबै कामहरू गरिसकेपछि सम्पत्ति शुद्धिकरणको अनुसन्धान तथा वित्तीय जानकारीको प्रयोग बढाउन अनुसन्धानकारी निकायले क्षमता अभिवृद्धि गर्ने तथा समन्वय बढाउने हामी कहाँमा चाहिँ नेपाल प्रहरी छ, त्यसै गरी मालेका हामी महान्यायाधिवक्ताको कार्य छ, नेपाल राष्ट्र ब्याङ्क छ, हाम्रो चाहिँ सम्पत्ति शुद्धिकरण विभाग छ, डिएमएलआई छ, यी सबै निकायहरूले चाहिँ नि हामीले समन्वयिक रूपमा काम गर्नुपर्छ भन्ने छ। त्यसमा हामीले एउटा चाहिँ नि कार्ययोजना पनि बनाएका छौँ, मान्य प्रधानमन्त्री अर्थमन्त्रीजीको एउटा सहयोगमा यो हाम्रो कमिटी पनि छ, त्यो कमिटीले हामी कहाँ काम गरिरहेको छ, यसै गरी नेपाल राष्ट्र ब्याङ्कका गभर्नर साहबको अध्यक्षतामा अर्को कमिटी छ, रेगुलेटरी कमिटी भन्ने, यी विविध चाहिँ हामीहरू रेगुलेटरीहरू यसै गरिकन अन्य निकायहरू कम्पनी रजिस्ट्रारको कार्यालय होइन महान्यायाधिवक्ताको कार्यालय नेपाल प्रहरी डिएमएलआई लगायतका संरचनाको चाहिँ समन्वयात्मक कार्य गर्नुपर्छ भनेर उहाँले तोकेरै गरिदिनु भएको छ र यो काम अगाडि बढिसकेको छ र मलाई लाग्छ हामीहरू
त्यसो भए अब हाम्रा नियमनकारी निकायहरू जति पनि छन् यहाँले पनि उल्लेख गर्नुभयो, अब राष्ट्र ब्याङ्ककै कुराकानी गर्दा अब ब्याङ्क तथा वित्तीय संस्थाहरूले जसरी ऋण प्रवाह गरिरहेका छन् त्यसमा पनि जोखिम देखिएको छ। अब एक हिसाबमा भन्दा नियमनकारी निकायहरूको प्रभावकारी अनुगमन जसरी हुनुपर्ने थियो त्यसरी हुन नसक्दा चाहिँ नेपाल ग्रे लिस्टमा पर्नुको एउटा कारणमा त्यसलाई पनि राख्न सकिन्छ होइन?
हो यस्तो हामी कहाँ पहिला कस्तो थियो भने यो अलिकति फरक चाहिँ पऱ्यो के, हामीहरूको मापदण्ड पहिला नियम कानुनहरूको व्यवस्थापन हुनुपर्ने भन्ने थियो, त्यो हामीले सबै व्यवस्थापन गर्दै ल्यायौँ 2070 साल। हामीले धेरै नियम कानुनहरू बनाएका पनि छौँ, यहाँलाई जानकारी छ कि हामीले के नियम कानुन बनायौँ भन्दा सुकुदेही ऐन बनायौँ, कसो जनसम्पत्ति तथा साधन ऐन बनायौँ, सङ्गठित अपराध ऐन बनायौँ, यो आल्पा भन्छ सम्पत्ति शुद्धिकरण प्रिभेन्सन एक्टको संशोधन गऱ्यौँ, सम्पत्ति शुद्धिकरण नियमावली बनायो। अब के भयो भने मापदण्ड चेन्ज भयो, तपाईँले चाहिँ 32 एसएलसी पास गर्नुहुन्छ भने हामीले 32 ल्याउने गरी काम गऱ्यौँ, एसएलसी पास गर्ने चाहिँ त्यो 40 नम्बर बनायो, त्यसको इफेक्टिभनेस पनि हेर्नु पऱ्यो है भन्ने हुनाले गर्दाखेरि हाम्रो इफेक्टिभनेसतिर हाम्रो केही मात्रामा कम ध्यान पुग्न गयो र त्यसपछि अब यो इफेक्टिभनेस पनि हामीले पुरा गरेपछि हामी यसबाट बाहिर निस्कन सक्छौँ। अहिले त सम्माननीय प्रधानमन्त्रीज्यूले नै आफैले यसलाई चाहिँ पुरा चासोको साथ दिएर एउटा ठुलो हाम्रो सम्मेलन पनि भएको थियो मुख्यमन्त्री कार्यालयमा, यसमा चाहिँ विभिन्न निकायहरूलाई समन्वय गरिकन कार्यक्रम निर्देशन भएको छ र यसमा हामी लागि परेका छौँ ट्रेभलिसी चिन्ता होला।
हजुर, ऐन नियम कानुनहरू चाहिँ समय अनुकूल हुन नसक्दा चाहिँ पनि यो ग्रे लिस्टमा पर्नुको कारण हो,
होइन? ऐन नियम कानुन हामीले बनायौँ, केही मात्रामा संशोधन गर्नलाई हाम्रो रिक्वायरमेन्ट थियो, त्यो संशोधन हामीले चाहिँ 80 चैतमा र 81 कार्तिकमा दुईवटा संशोधन पनि गऱ्यौँ र त्यसमा चाहिँ अलिकति त्यो चाँडो भयो भए केही हुन्थ्यो कि भन्ने चाहिँ हाम्रो टेक्निकल वृत्तमा यो छलफल भएको छ। अब त्यो कुरा हामीले हेरेर सम्झेर बसेर त कुरो भएन, अब हामीले कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामै हामी छलफल केन्द्रित गरेका छौँ र यी विविध उहाँले भनिदिनु भएको छ, 8 बुँदाहरू नै दिनुभएको छ, यो यसो गर्नु एफएटिएफको मापदण्ड 6 र 7 पुरा गर्नु होइन, यसरी कसोजन्य सम्पत्तिले तपाईँले चाहिँ दिनुभएको छ, साधन रोका जफत र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउनु, अब मैले सरकारले कसैले भ्रष्टाचार गर्यो उसको सम्पत्ति चाहिँ जफत गर्यो र ऊ बसिरहेछ बिस वर्षदेखि, अनि त्यो त व्यवस्थापन त भएन, त्यो त प्रभावकारिता त भएन, जब कि छ हामीसँग पशुजन्य सम्पत्ति व्यवस्थापन भन्ने ऐन छ र त्यसले चाहिँ प्रभावकारितामा काम गर्न सकेन भन्ने कुरो जस्तो एउटा तपाईँलाई मैले इक्जाम्पल लिन खोजेँ, त्यस्ता किसिमका कामलाई चाहिँ प्रभावकारी बनाउनु पर्यो भन्ने नै अहिलेको यो हामीलाई दिएको अब्जर्भेसन पिरियडमा तपाईँले यो औषधि खानुहोस् अथवा यो खाना खानुहोस् यो खाना नखानुहोस् भनेर चाहिँ गरिकन स्पष्ट रूपमा लेखिदिएछ, त्यसलाई हामी व्यवस्थापन गर्न खोज्दैछौँ।
हजुर, त्यसो भए अब जुन दुई वर्षको लागि यो दुई वर्ष अगावै नेपाल चाहिँ यो सूचीबाट चाहिँ बाहिर निस्कने सम्भावना देखिन्छ,
निस्कनु पर्ने हो, हामीहरू त्यो कसरत गरिरहेका छौँ। यो किसिमको सानो सानो किसिमको यो डिजिज हो, धेरै ठुलो खतरनाक रोग लागेको होइन, यसलाई सामान्य व्यवस्थापन गर्यो भने यसलाई गर्न सकिन्छ भन्ने कुरा हो।
हजुर, अब हामी कुराकानीको अन्तिम अन्तिमतिर आइपुगेका छौँ। पछिल्लो समय ब्याङ्किङ क्षेत्र प्रविधिमा आधारित भएको छ, जसले चाहिँ आगामी केही वर्षपछि ब्याङ्किङ क्षेत्र कस्तो हुने होला भनेर एउटा अनुमान पनि गर्न सकिन्छ। अब अहिले जुन खालका भौतिक रूपमा रहेका ब्याङ्क र ब्याङ्कका शाखाहरू छन् त्यो आगामी केही वर्षमा त्यही अवस्थामा रहला कि नरहला भन्ने विभिन्न खालका टिप्पणीहरू पनि विश्लेषणहरू पनि आइरहेका छन्। अब अहिलेको ब्याङ्किङ क्षेत्र र आगामी केही वर्षपछि को ब्याङ्किङ क्षेत्रको कल्पना गर्दा कसरी गर्न सकिन्छ र त्यही अनुसार राष्ट्र ब्याङ्कले आफ्ना नीति नियमहरू कसरी परिमार्जित गर्दै लगेको छ यसमा अलिकति कुरा गरौं न।
डिजिटाइजेसनको ठूलो मात्रामा विकास भएसँगै विगत हामी तिन चार पाँच वर्षदेखिको कुरा हेरौँ, खास गरिकन कोभिडको समयदेखि हामीले डिजिटाइजेसनलाई अगाडि बढाउने जुन सोच राखेर हामीले काम गरिरहेका छौँ, यसबाट चाहिँ डिजिटल डेभलपमेन्ट नेपालमा म्यासिभ रूपमा भएको छ, ठुलो रूपमा भएको छ। यसरी गर्दै गर्दाखेरि अब यहाँले भन्नुभयो हामीले शाखा विस्तार गर्यौँ, अब यो शाखै हराउला कि भनेको, तर त्यो त्यति धेरै हामी अगाडि नसोचिहाल्दै गर्दा पनि धेरै मात्रामा डिजिटल माध्यमले अहिले खाता खोल्नु, यसरी गर्न भुक्तानीको साधनहरू गर्ने, सानतिना भुक्तानी गर्ने, स्कुल कलेज सिनेमा आदि इत्यादि भुक्तानीहरू हामी डिजिटाइजबाटै गर्न सक्ने र सानतिना कर्जा पनि लिन सक्ने लगायतका कामहरू गर्दै गर्दाखेरि भोलिका दिनमा डिजिटाइजेसनबाट अगाडि बढ्न सकिन्छ भन्दा नेपाल राष्ट्र मैले दुईवटा काम गरेको थियो। एउटा महत्त्वपूर्ण कुरा चाहिँ यो हाम्रो सिबिडिसीको केही अगाडि बढ्न सकिन्छ कि सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी नै चलाउन सकिन्छ कि पैसा थाहा पनि नपर्नु हो कि भनेर एउटा सानो अध्ययन गर्ने हाम्रो महाशाखा पनि गठन गरिएको छ। दोस्रो कुरा के भनेदेखि हामीले बाफियाको संशोधन गर्दाखेरि डिजिटल ब्याङ्कको, यो बाफिया भनेको ब्याङ्क वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन प्रस्तावमा यो डिजिटल ब्याङ्कको पनि परिकल्पना गरेको छौँ, ताकि यो भर नभएको ब्याङ्क कतै पनि एउटा डिजिटाइज माध्यमबाट मात्रै गर्न सकिने, अघि यहाँले भन्नुभयो जस्तो त्यो गर्न सकिन्छ भन्दा त्यसमा पनि एउटा प्रोभिजन एउटा व्यवस्था थप गरेर हामीले प्रस्ताव गरेका छौँ र आगामी दिनमा अब यो एकदम म्यासिभ रूपमा अगाडि चाँडो विकास भइरहेको हुनाले गर्दा अहिले एआईको प्रयोग पनि आइरहेको छ र यसलाई अहिले नै आक्रमण गर्न सक्ने भन्दा पनि हामी चाहिँ एउटा चाहिँ अन्तर्राष्ट्रिय रूपमा यो डिजिटाइज माध्यमको र यो इलेक्ट्रोनिकली गरिने ब्याङ्किङको फलोअरको रूपमा रहेको हुनाले हामी पछि हिँड्ने भएको हुनाले गर्दाखेरि मुभमेन्ट कसरी जान्छ, भारतले कसरी गर्छ, चिनले कसरी गर्छ र अन्य देशहरूले कसरी गर्छ, देशको आधारमा हेरेर नै हामीले अगाडि बढ्नुपर्ने देखिन्छ।
हजुर, अब नगदको कारोबार पनि घटिसकेको छ, सासानो व्यवसाय गर्नेहरूले पनि डिजिटल कारोबार गर्न थालेका छन्। अब यो अवस्थामा पछिल्लो समय नगदको कारोबार सम्बन्धी केही तथ्याङ्क छ, यो घट्दै गएको अथवा आगामी केही वर्षमा यसको अवस्था कस्तो हुने भन्ने अनुमान राष्ट्र ब्याङ्कसँग छ?
छ, होइन त यस्तो हुन्छ, हामीले चाहिँ नि नगद क्यासै भौतिक फियाट करेन्सी नै अहिले हामी हराइहाल्छ भन्ने स्थितिमा छैनौँ र जुन भुक्तानीको प्रयोग क्युआरबाट, मोबाइल ब्याङ्किङबाट, आइपिएस कनेक्ट आइपिएस भन्छौँ पिएस तरिकाबाट, आरटिजिएस फिल्ड कमको भुक्तानीबाट चाहिँ हामीले चाहिँ यो ग्रोथ राम्रो भइरहेको छ तर 81 क्यास हराउने भन्ने कुरा चाहिँ अहिले परिकल्पना गर्न सकिँदैन, प्रयोगले त्यो गाह्रो छ, धेरै देशहरूमा यस्तो हुन सकेको छैन। यद्यपि डिजिटाइजेसन बढिरहेको छ, सानसाना कारोबारमा, तरकारी पसलमा, मासु पसलहरूमा, रेस्टुरेन्टमा, सबैतिर चाहिँ हामीले इभन कपाल काट्ने ठाउँमा पनि क्युआर गरिदिनुहोस् न है भनेको हामीले देख्न पाउने अवस्था चाहिँ रहेको छ, त्यो राम्रो कुरा हो।
हजुर, हस् डेपुटी गभर्नर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा विशेष गरी नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, यसमा भएका विषयहरू र समग्र मुलुकको वित्तीय क्षेत्रको अवस्थाबारे जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद। रामजी धन्यवाद, नमस्कार। यहाँले डक्टर बमबहादुर भन्नुभयो, म डक्टर होइन, म चाहिँ
हजुर ठिक छ। नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग हामीले आजको अन्तर्सम्वादमा कुराकानी गर्यौं। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।